नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्ने गर्छौं। वर्तमान सरकारको महत्वपूर्ण साझेदार दल नेपाली कांग्रेसका केही नेताहरूले गरेको सरकारको आलोचनाले गठबन्धनमा समस्या देखिने हो कि भन्ने विपक्षी दल र केहीको विश्लेषणले सरकार र गठबन्धनलाई झन बलियो बनाएको निष्कर्ष सत्तारूढ़ दलका नेताहरूले गरेका छन्। हिजो बसेको सत्ता गठबन्धन दलको उच्चस्तरीय राजनैतिक संयन्त्रको बैठकमा पनि अहिले उठेका विषय र आगामी बाटोका सम्बन्धमा विशेष गरी नेकपा एमाले र नेपाली कंग्रेस बीच सकारात्मक छलफल भएको बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले बताउनु भएको छ। आज हामी सरकार संचालनका विषयमा सत्ता साझेदार दलको सत्ता साझेदार नेपाली कंग्रेसको धारणा, अहिले उठेका विषय, सम्बोधनमा सत्तामा रहेका दलहरू के गर्दैछन् लगायतका विषयमा नेपाली कंग्रेसका सहमहामन्त्री जीवन परियारसँग कुराकानी गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। जीवन परियारज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा। अब सत्ता गठबन्धनको महत्वपूर्ण दल नेपाली कंग्रेस र नेपाली कंग्रेसका केही नेताहरूले सरकारको आलोचना गरिरहँदा यसले एउटा भनौं न प्रमुख प्रतिपक्षी दलले उठाउने मुद्दा पनि भयो, सँगै राष्ट्रिय राजनीतिमा एउटा छलफलको विषय पनि केही दिन यता बनेको छ। कांग्रेसका नेताहरूले सत्ता जुन सरकारको काम कारवाही लिएर उठाउनु भएको विषयलाई कसरी बुझ्न सकिन्छ?
पहिलो कुरा, नेपाली कांग्रेस र नेकपा एमालेको अहिले संयुक्त सरकार सञ्चालनमा छ र यो सरकार बनेको पनि झन्डै 9 महिना भइसक्यो। अब यो बीचमा चाहिँ नेपाली कंग्रेस पार्टीले सरकारका गतिविधिका बारेमा अत्यन्त हामीले यसलाई निहालिरहेका छौँ र सोही सन्दर्भमा केही दिन यता पार्टीका केही शीर्ष नेताहरूले सरकारकै बारेमा पनि केही टिका टिप्पणीहरू अथवा सरकारलाई अलिकति जनता मैत्री हुनु पर्यो अथवा देश मैत्री हुनु पर्यो, सरकारको कार्यशैलीलाई परिवर्तन गर्नु पर्यो, ढिला सुस्ती हुने सुशासनका कुराहरू हामीले गर्ने, तर यी कुनै पनि कुराहरूमा चाहिँ सरकारले अलिक गम्भीरतापूर्वक काम गर्न नसकेको हो कि भन्ने ढङ्गबाट चाहिँ जुन खालका प्रश्नहरू आएका छन् यसलाई चाहिँ हाम्रो वर्तमान राजनीतिमा यसलाई एक ढङ्गले पुरा गर्ने भने स्वाभाविक रूपमा नै लिनुपर्छ भन्ने कुरा हो।
अब हिजो उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्यो र यी विषयमा छलफल भएको सहभागी नेताहरूले जानकारी दिनुभएको छ र हिजोको बैठकमा चाहिँ जसरी यहाँहरूको दलको एकजना महामन्त्रीले सरकारका काम कारवाहीलाई लिएर सार्वजनिक कार्यक्रममा असन्तुष्टि व्यक्त गर्नुभयो र उहाँ पनि यो राजनीतिक संयन्त्रको सदस्य हुनुहुन्थ्यो, उहाँ चाहिँ त्यो बैठकमा उपस्थित नभएका कुरा संचार माध्यममा आएका छन्, यसले चाहिँ के देखाउँछ?
मेरो सूचना अनुसार चाहिँ हिजो उच्चस्तरीय संयन्त्रका सदस्य नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापा 12 जिल्लाको एउटा पार्टीको कार्यक्रममा सहभागी हुन जानुभएको हुनाले सम्भवतः हिजोको बैठकमा उहाँ चाहिँ सहभागी हुन सकेको हुनुपर्छ भन्ने लाग्छ मलाई। त्यसैले गर्दा अब हिजो उच्चस्तरीय संयन्त्रको बैठक बस्यो, त्यहाँबाट केही धारणाहरू पनि बाहिर सार्वजनिक भएको कुरा हामीले पनि सुनेका छौँ। त्यसैले गर्दा अब हिजोको बैठकमा त्यहाँ नजानेको कारण त पछाडि कार्यदक्षता हो कि भन्ने मेरो चाहिँ अनुमान हो।
अब जसरी सत्ता साझेदारको एउटा महत्वपूर्ण दलका नेताहरूले सरकारको काम कारवाहीलाई लिएर आलोचना गर्दै गर्दा विपक्षी दलहरूले यसको फाइदा उठाइरहेका छन्, विपक्षी दलका नेता विशेष गरी नामै लिएर भन्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब यो सरकार चाहिँ केही दिन मात्र हो भनेर सरकारको जुन खालको भविष्यवाणी गरिरहनु भएको छ, यो यसरी सत्तारूढ दलहरूभित्रै त्यति मिलन हुन नसक्दा चाहिँ विपक्षी दलहरूले फाइदा उठाउन खोजिरहेको तर्फ अब यसले चाहिँ के संकेत दिन्छ? विपक्षी दलहरूलाई नै एउटा सरकारको आलोचना गर्ने बाटो बनाइँदैछ भनेर राजनीतिक वृत्तमा टिका टिप्पणीहरू चलेको छ यति बेला।
एउटा कुरा प्रमिणजी, अब अहिले वर्तमान सरकारको प्रमुख विपक्षी दलको रूपमा नेकपा माओवादी केन्द्र अथवा पुष्पकमल दाहाल प्रचण्ड यसको चाहिँ प्रमुख हुनुहुन्छ। स्वाभाविक रूपमा विपक्षी दलले चाहिँ सरकारका गतिविधिका बारेमा टिका टिप्पणीहरू गर्ने र सरकारलाई सकेसम्म चाहिँ यिनीहरूको एकता नहोस् अथवा मेल नहोस् भन्ने ढङ्गबाट पनि र नेपाली कङ्ग्रेस पार्टीलाई अलि सुरुदेखि नै त्यो सरकार बनेकोदेखि नै उहाँहरूले चाहिँ नेपाली कङ्ग्रेसकै नेतृत्वमा बरु सरकार बनोस् हामी पुरै समर्थन गर्न तयार छौँ बाँकी अवधि 3 वर्षसम्म नेपाली काङ्ग्रेसकै नेतृत्व होस् भनेर पटक पटक नेपाली कङ्ग्रेसलाई माओवादी पार्टीले अफर गरेको कुरा चाहिँ हामी सबैलाई जानकारी नै छ। तथापि अहिले चाहिँ सरकारकै बारेमा हामीले के ध्यान दिनु जरुरी छ भने पटक पटक अहिले सरकार परिवर्तन गर्नुभन्दा पनि अहिले नेपाली कङ्ग्रेस र नेकपा एमालेका बिचमा जुन समझदारी बन्यो त्यो समझदारीलाई कार्यान्वयन गर्दै अगाडि बढेर यो सरकारलाई निरन्तर रूपमा 2084 निर्वाचनसम्म लैजाने गरी जुन एउटा जुन एउटा मार्गचित्र जुन तय गरेका छौँ सोही अनुसार चाहिँ अगाडि बढ्नका लागि नेपाली कङ्ग्रेसले तिता मिठा कुराहरू अथवा सरकारले सुधार गर्नुपर्ने कुराहरू के हुन् भन्ने बारेमा अलि फराकिलो ढङ्गबाट छलफल गर्ने सोच्ने गर्न सक्यौँ भने यसले चाहिँ वास्तवमा मुलुक र जनताका लागि यसले दीर्घकालीन रूपमा पनि यसले चाहिँ फाइदा दिन्छ कि भन्ने मलाई लाग्छ र सोही ढङ्गबाट नेपाली कङ्ग्रेस अगाडि बढ्नुपर्छ। त्यसो गर्न सक्यो भने विपक्षी दलहरूले जुन खालको औँला उठाउने अथवा विपक्षी दलले चाहिँ जुन खालको प्रश्नहरू चाहिँ खडा गर्ने र राजनीतिमा एउटा तरङ्ग उत्पन्न गर्ने जुन खालको गतिविधि भएको छ त्यसलाई निश्चित गर्न सकिन्छ कि भन्ने मलाई लाग्छ।
तर अब जीवन परियारज्यू सरकारले जनअपेक्षा अनुसार काम चाहिँ गर्न सकेको छैन यसमा चाहिँ सहमत हुनैपर्छ यसमा चाहिँ यसले सरकारलाई चाहिँ केले रोकेको छ केले जनअपेक्षा अनुसार जसरी काम हुनुपर्ने थियो त्यो हुन सकिरहेको छैन।
अब रोकेको कुरा के हो भन्ने बारेमा त अब यसका त्यहाँभित्र बसेर काम गर्नेहरूलाई नै थाहा हुन्छ। हेर्नुहोस् हामीलाई बाहिर बसेर बोल्दाखेरि कुरा गर्नलाई सहज चाहिँ हुन्छ। हेर्नुहोस् जोसुकै मन्त्री भए पनि जोसुकै प्रधानमन्त्री भए पनि अहिले नेपालको परिवेशमा नेपालको जुन आर्थिक अवस्था जुन छ नेपालको जुन अहिलेको चाहिँ आमदानीको स्रोत छ र यसलाई चाहिँ परिचालन गर्नुपर्ने जुन खालका ठाउँहरू छन् यी सबै कुरालाई हेर्दाखेरि सरकार चाहिँ अत्यन्तै अप्ठ्यारो अवस्थामा सरकार छ। यो कुरा हामीले बुझेनौँ र हामीले सरकारलाई चाहिँ यो पनि भएन त्यो पनि भएन भन्ने कुराले पनि कहिले कहिले समस्या आउँछ। दोस्रो कुरा के हो त भने सीमित स्रोत र साधनका बावजुद पनि यो सरकारले सुशासन दिने कुरा र यसले चाहिँ एउटा यो सरकारले एउटा दिशातिर अगाडि बढेको छ है भन्नेसम्मको पनि कहिलेकाहीँ चाहिँ त्यो कुरा हुन सकिरहेको छैन र सरकारका कतिपय गतिविधिका बारेमा पनि प्रश्नचिह्न उठेका छन्। सार्वजनिक नियुक्तिका कुराहरू अथवा विभिन्न विषयहरूमा पनि सरकारले चाहिँ एउटा राम्रो काम गर्यो है भन्ने ढङ्गको म्यासेज दिन सकिन्थ्यो होला त्यो पनि नगरेका कारणले गर्दा जस्तो शान्ति सुरक्षाका कुराहरू छन् र अन्य त्यस्तै किसिमका चाहिँ अरू कामहरू महत्त्वपूर्ण कामहरू छन् जुन कामहरू गर्दा जनताले प्रत्यक्ष रूपमा चाहिँ यसबाट चाहिँ सरकारले राम्रो गरेको छ है भन्ने सन्देश दिन सकिन्छ। तर ती कुराहरूमा पनि सरकार सुर्केको हो कि भनेर चाहिँ मान्छेले प्रश्न गरेका छन्। त्यस कारणले गर्दा सरकारको सीमित स्रोत र साधनका बावजुद पनि मुलुकलाई चाहिँ एउटा दिशा निर्देश गर्न सक्ने एउटा बलियो सरकारको रूपमा यो सरकार भएको हुनाले चाहिँ सरकारले कतै आफ्नो काम र गतिविधिमा चाहिँ केही कमजोरी छन् कि भनेर आत्ममूल्याङ्कन र आत्मसमीक्षा गर्नुपर्ने हो कि भन्ने चाहिँ अवस्था चाहिँ सिर्जना भएको छ। प्रभुजी
अब अहिले विभिन्न समस्याहरू छन् शिक्षकहरू आन्दोलित छन् सँगै विभिन्न ठाउँका नियुक्तिहरूको विषय पनि छ यी विषयमा अब हिजोको संयन्त्रमा पनि छलफल भएको बाहिर आएको छ। अब यो विषयलाई चाहिँ निष्कर्षमा पुर्याउन सरकारले ढिलाइ गरिरहेको छ जसका कारण पनि सरकारप्रति आलोचना गर्ने ठाउँ बढ्दै गएको विश्लेषण गर्न सकिन्छ। किन यी अहिले जति पनि देखिएका यी समस्याहरू छन् यी समस्याको हल गर्न चाहिँ सरकारले ढिला गरिरहेको छ चाँडै सम्बोधन गरे सरकारले काम गरेको देखिन्थ्यो र आलोचना गर्ने ठाउँ पनि बन्थेन। यो विषयले पनि अहिले एउटा टीका टिप्पणी गर्ने विषय बनेको छ र यो विषयलाई हिजोको संयन्त्रको बैठकमा पनि छलफल भएको थियो र चाँडै नै यी विषयहरूलाई चाहिँ सम्बोधन गर्नका लागि दुई दलबीच एक खालको छलफल भएको छ र सहमति पनि बनेको प्रतिक्रिया बैठकमा सहभागी नेताहरूले दिनुभएको थियो। आज हामी विशेष गरी सत्ताको एउटा महत्वपूर्ण साझेदार दल प्रमुख साझेदार दल नेपाली कंग्रेस र नेपाली कंग्रेसका केही नेताहरूले पछिल्ला दिनमा दिनुभएको सरकारप्रति दिनुभएको अभिव्यक्ति र यसले गठबन्धनमा ल्याएको छलफलको विषय र पछिल्लो समय सरकारले गरिरहेका काम कारवाहीबारे सत्तारूढ दलकै प्रमुख घटक नेपाली कंग्रेसको धारणाका सम्बन्धमा आज हामी नेपाली कंग्रेसका एकजना सहमहामन्त्री जीवन परियारसँग कुराकानी गरिरहेका छौं र कुराकानीका बीचमै टेलिफोन काटिँदा केही समस्या भएको छ र पुनः हाम्रो सम्पर्कमा उहाँ आइसक्नु भएको छ। अब जसरी सरकारले गर्नुपर्ने थियो निर्णयहरू सम्बोधन गर्नुपर्ने थियो चाँडै सम्बोधन गर्नुपर्ने थियो ती विषयहरू सम्बोधन नगर्दा सरकारको आलोचना गर्ने ठाउँ सरकार आफैले बनाएको छ। अब किन सरकारले जति पनि उठेका विषय मैले अघि उल्लेख गरेँ यी विषयहरूलाई सम्बोधन गर्न ढिलाइ गरेको छ।
अघि मैले यो शिक्षक महासंघ आन्दोलनको बारेमा थोरै कुरा गर्दै थिएँ र यो महासंघका साथीहरूले जुन खालका जाहिर मागहरू चाहिँ विरुद्धदेखि उठाउँदै आउनुभयो र पटक पटक आन्दोलनमा आउनुभयो र नेपाल सरकारले पटक पटक सहमति र सम्झौता पनि गरेको छ तर त्यो सहमति र सम्झौता अनुसार चाहिँ जस्तो अब अहिले शिक्षा ऐन जो संसदमा विचाराधीन छ त्यहाँ छलफल भइरहेको छ उपसमितिमा काम भइरहेको छ त्यो चाहिँ अत्यन्तै सकारात्मक रूपमा अगाडि बढेको छ। तथापि सरकारले चाहिँ न्यूनतम रूपमा केही कुराहरू समझदारी गरेर एउटा सरकारले चाहिँ क्याबिनेटबाट निर्णय गर्न सक्ने केही कामहरू पनि थिए। त्यो काममा पनि सरकारले कहिले आनाकानी गरेको हो कि भन्ने कुरा जो पछिल्लो दिनमा देखिएको छ त्यो आफैमा राम्रो छैन। त्यस कारणले गर्दा सरकारले जति सके छिटो शिक्षक महासंघका चाहिँ के अरे मागहरूलाई चाहिँ सम्बोधन गर्ने गरी चाहिँ एउटा कार्ययोजना बनाएर चाहिँ महासंघलाई चाहिँ तपाईँको चाहिँ आन्दोलनलाई अहिले पुरा गरेर शिक्षकहरूलाई चाहिँ जति सक्दो छिटो पठाउनु पर्ने थियो त्यो काममा चाहिँ सरकारका केही कमजोरी छन् भन्ने कुरा चाहिँ मैले स्पष्ट रूपमा हिजो भनेको छु। मैले सार्वजनिक रूपमा सम्माननीय प्रधानमन्त्रीजीलाई खुल्ला पत्र पनि लेखेँ। त्यस कारणले गर्दा के हुन्छ भने शिक्षक महासंघको आन्दोलनलाई नेपाली कङ्ग्रेस नेकपा एमाले माओवादी केन्द्र लगायतले एकमुष्ट रूपमा चाहिँ उहाँहरूलाई चाहिँ सम्बोधन गर्ने गरी हामीले चाहिँ यो माग सम्बोधन गर्नुपर्छ यसमा कमजोरी भयो भन्ने कुरा म चाहिँ यो लोकप्रिय रेडियो कार्यक्रम मार्फत पनि म भन्न चाहन्छु।
त्यस्तै अन्य उठेका सवालहरूको सम्बोधन गर्ने विषयमा सरकारले अलि ढिलाइ जस्तै नियुक्तिका विषयहरू पनि छन्। राष्ट्र ब्याङ्कमा गभर्नर नियुक्ति प्रक्रिया अझै यसले सार्थक रूप लिन सकेको छैन जसले गर्दा चाहिँ टिप्पणी गर्ने ठाउँ एउटा रहेको छ।
के भन्नुभयो जति पनि नियुक्तिका कुराहरूमा पनि सरकारले जुन खालको ढिला सृष्टि गरेको छ यसमा निकै खालको चाहिँ बहसको विषयहरू बनाएको छ वास्तवमा यो चाहिँ राम्रो होइन। रिक्त भएका ठाउँहरूलाई सरकारले समयमा नै छलफल गरेर एउटा निष्कर्षमा पुगेर उपयुक्त पात्रलाई चाहिँ हामीले चाहिँ त्यति बेला यस्ता महत्त्वपूर्ण ठाउँहरूको चाहिँ जिम्मेवार दिन सकेनौँ भने यो तेरो मान्छे मेरो मान्छे मात्रै भन्न थाल्यौँ भने चाहिँ मुलुकले चाहिँ गति पाउँदैन। राष्ट्र ब्याङ्क जस्तो एउटा अत्यन्त संवेदनशील र एउटा महत्त्वपूर्ण ठाउँहरूमा चाहिँ उपयुक्त व्यक्ति अहिले भइरहेका मध्येका उपयुक्त पात्रलाई नै चाहिँ हामीले चाहिँ त्यहाँको नियुक्त त्यहाँको चाहिँ प्रमुख बनाएर पठाउन सक्यो भने मात्रै यो सरकारको पनि के हुन्छ त भने यसको चाहिँ महत्त्व बढेर जान्छ। यदि होइन त्यहाँ पनि तेरो मान्छे र मेरो मान्छे भन्न थाल्यौँ र एउटा चाहिँ प्रभाव र दबावका आधारमा हामीले कुनै व्यक्ति नियुक्त गर्न थाल्यौँ भने यसले चाहिँ न संस्थालाई राम्रो गर्छ न चाहिँ तपाईँको चाहिँ हामी दलहरूलाई राम्रो गर्छ। त्यस कारणले गर्दा दलहरूले चाहिँ यस्ता विषयहरूमा चाहिँ समयमा नै यसको बारेमा छलफल गरेर जति सक्दो छिटो निर्णयमा पुग्नुपर्छ भन्ने कुरा हामी बाहिर बस्नेहरूको चाहिँ भनाइ हो।
अब शिक्षकहरूको अहिलेको आन्दोलनलाई सम्बोधन गर्न सरकारले सिफारिस गरे बमोजिम राष्ट्रपतिले बैठक आह्वान गर्नुभएको छ वैशाख 12 गतेदेखि, र यो अधिवेशनमा चाहिँ शिक्षा विधेयक चाहिँ टुङ्गो लगाउने कुरा सरकारले एउटा आश्वासन शिक्षकहरूलाई दिएको छ। तथापि यो अधिवेशनमै यो टुङ्गो लगाउने अलिकति गाह्रो हुने प्रतिक्रिया स्वयं सभामुखबाट पनि आइरहेको छ। यो सन्दर्भमा के यो संसदको अधिवेशनले यो जति पनि विद्यालय शिक्षामा शिक्षकहरूको माग छ यसलाई सम्बोधन गर्न सक्ने कुनै आधार देख्नुहुन्छ यहाँ?
एउटा कुरा पनि हिजो सम्माननीय सभामुखले आगामी सदनमा चाहिँ शिक्षक विधेयक पारित गर्न सम्भव छैन भन्ने कुरा जो प्रतिक्रिया बाहिर सुने, यो कुरा यदि सत्य हो भने म के आग्रह गर्न चाहन्छु भने सम्माननीय सभामुखले मात्रै चाहेर यो विधेयक पारित हुने या नहुने भन्ने कुरा यो चाहिँ सरासर गलत कुरा हो र यदि उहाँले त्यसो भन्नुभएको जस्तो मलाई पनि लाग्दैन। तर एउटा कुरा के हो भने अब आउने जुन सदनको बजेट अधिवेशनमा वर्षीय अधिवेशनमा चाहिँ ऐन कानुन पारितै हुँदैनन् भन्ने कुरामा म सरासर म त यो चाहिँ कमजोरी ठान्दछु। र नेपाली कङ्ग्रेस पार्टीको चाहिँ एउटा धारणा पनि के हो भने जति सक्दो विद्यालय शिक्षा ऐन, निजामती सेवा ऐन जस्ता महत्त्वपूर्ण ऐनहरू चाहिँ यो आगामी सदनबाट पारित गर्नुपर्छ। त्यति मात्रै होइन, प्रहरी ऐनहरू पनि पाइपलाइनमा छन्, त्यसलाई पनि जतिसक्दो छिटो चाहिँ हामीले चाहिँ अगाडि बढाउनु पर्छ। र चाहिँ सरकारले चाहिँ यो विधेयकको अर्जेन्सी हो यसका बारेमा सरकारले पेस गरिसकेपछि पार्लियामेन्ट भनेको चाहिँ यदि 12 घन्टा चल्थ्यो भने अर्को 6 घन्टा थपेर 16 घन्टा वा 18 घन्टा भए पनि सदन चलाएर भए पनि यी ऐनहरू पारित गर्नुपर्छ। त्यसमा चाहिँ सभामुखले चाहिँ यो हुँदैन भनेर जो सार्वजनिक दिएको कुरा त्यो आखिरमा चाहिँ एउटा कमजोरी हो कि भन्ने मलाई लाग्छ।
अब यो सँगै अहिले उठिरहेका सवालका बीचमा यहाँहरूको केन्द्रीय समितिको बैठक पनि आह्वान भएको छ। 17 गते नेपाली कंग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। अब यो बैठकमा चाहिँ के विषयमा कुराकानी हुन्छ र बैठकमा उठाइने विषयहरू के कस्ता हुन्छन् र यसमा अलिकति यो बैठकपछि राष्ट्रिय राजनीतिमा कुनै अथवा कंग्रेसको आन्तरिक जीवनमा केही देखिन्छ?
नेपाली कंग्रेस पार्टीको केन्द्रीय कार्य समितिको बैठक नबसेको धेरै लामो समय भएको छ। त्यस कारणले गर्दा पनि सभापतिज्यूले केन्द्रीय कार्य समितिको बैठक आमन्त्रण गर्नुभएको छ। यो बिचमा नेपाली कंग्रेस पार्टीले 100 दिने अभियानहरू पनि सञ्चालन गर्छौँ। हामीले चाहिँ संगठन निर्माणको कुरा, नवीकरणका कुरा, अब भारतीय संसदको अधिवेशन हुन नसकेका विषयहरू लगायत धेरै विषयहरू र समसामयिक राजनीति पनि छ। यस्तो चाहिँ घटनाक्रम दिन प्रतिदिन घट्दैछ। त्यसरी मुलुकको जुन वर्तमान परिस्थितिलाई पनि मध्यनजर राखेर पार्टीभित्र व्यापक बहस सर्सन गर्न आकर्षण देखेका कारणले गर्दा सभापतिज्यूले यो बैठक आह्वान गरेको जस्तो मलाई लाग्छ। त्यसको लागि हामी विभिन्न तयारीहरू छ पनि, जस्तो आज मात्रै पनि 9 बजेबाट पार्टी सभापति निवासमा पदाधिकारी पूर्व पदाधिकारीहरूको एउटा छलफल छ। यसलाई बैठकै त भनी प्रायः भन्दैनौँ, एउटा परामर्श लिने काम चाहिँ सभापतिले गर्दै हुनुहुन्छ। त्यस कारणले गर्दा हामी 17 गतेको बैठक र 12 गते सदन बस्दैछ। यी यावत विषयहरूमा चाहिँ छलफल गर्नको लागि नै मलाई लाग्छ सभापतिले बैठक आह्वान गर्नुभयो जस्तो लाग्छ मलाई।
अब यो सँगै महाधिवेशन चाहिँ आगामी महाधिवेशन निर्धारित समयमै गर्नुपर्छ भन्ने सवाल र एक वर्ष लम्ब्याउन सकिन्छ भन्ने सवालमा पनि कंग्रेसभित्र मतभेद अहिले भएको देखिन्छ। सँगै गुटगत राजनीति चाहिँ आन्तरिक राजनीति चाहिँ तीव्र भएको बाहिर यसो अनुमान गर्न सकिन्छ। अब यसलाई लिएर यहाँको धारणा के छ? के समयमै निर्धारित समयमै कंग्रेसको महाधिवेशन गर्ने गरी केन्द्रीय समितिको बैठकले केही निर्णय गर्ने अथवा त्यो सम्भावना देख्नुहुन्छ यहाँ?
स्वाभाविक रूपमा नेपाली कंग्रेसको 15 महाधिवेशन को समय सीमित भनेको चाहिँ यही अहिले 82 साल सुरु भएको छ। 82 साल महसुलभित्र 4 वर्ष हाम्रो कार्यकाल पुरा हुन्छ। त्यस कारणले गर्दा हाम्रो चाहिँ जस्तो अहिले क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कामहरू लगभग अन्तिम चरणमा पुगेको छ। नवीकरणको काम त चैतमा सन्तभित्र गर्ने नै भन्ने थियो। त्यस कारणले गर्दा क्रियाशील काम पुगिसकेपछि हामीले चाहिँ 82 महसुलभित्र 4 वर्ष अधिवेशन गर्न सक्ने सबैभन्दा राम्रो हुन्छ। यदि त्यसो गरेर तत्काल नसक्ने हो, पार्टीभित्र एउटा खालको चाहिँ जवाबदारी कायम गरेर नेतृत्वलाई अगाडि यसरी फैलियो भने विधानमा त हामीले एक वर्ष थप्न सकिने व्यवस्था हुन्छ। विविध कारणले गर्दा अब यो समय अभावले गर्दा विविध कारणले गर्दा एक चार्न सकिने व्यवस्था हो। भनेको चाहिँ म्याक्सिमम्सदेखि 30 वर्षसम्म हो। त्यसै गर्दा अवधिभित्र म्याच थपिएको म्याचभित्र 6 महिनाभित्र हामीले चाहिँ केन्द्रीय महाधिवेशन गर्न सक्यौँ भने मात्रै हामीले 84 निर्वाचनको तयारी गर्न सक्छौँ। त्यो 84 निर्वाचनसम्मको जुन ग्याप हो, ग्यापलाई चाहिँ हामीले चाहिँ पार्टी सङ्गठन आन्तरिक सङ्गठन सुदृढीकरणको चाहिँ अभियान लिएर हामी जान सक्यौँ भने मात्रै 84 निर्वाचनमा हामीले आशातीत खालको चाहिँ सफलता प्राप्त गर्न सक्छौँ। त्यस कारणले गर्दा पनि हाम्रो नेपाली कङ्ग्रेसको अधिवेशन सम्भव भएसम्म यो 4 वर्षभित्रै गरौँ। यो सम्भव नदेखिने हो भने चाहिँ थपेको म्याचभित्र नै हामीले चाहिँ केन्द्रीय महाधिवेशन गर्न सक्नुपर्छ भन्ने चाहिँ अहिले आम कार्यकर्ताको बुझाइ छ, त्यही भावना छ, र सोही अनुसार चाहिँ काङ्ग्रेस अगाडि बढ्यो भने चाहिँ यो पार्टीलाई पनि यसले चाहिँ राम्रो गर्छ, देशलाई पनि राम्रो गर्छ भन्ने लाग्छ मलाई।
हजुर हस्, जीवन परियारज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धन्यवाद।
रेडियो नेपाल परिवार र प्रवीण जी र यो अन्तर्सम्बद कार्यक्रमको सम्पूर्ण टिमलाई म नेपाली कङ्ग्रेस पार्टी तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक धन्यवाद आभार प्रकट गर्न चाहन्छु।
हजुर, हामी कुराकानी गर्दै थियौँ सत्ता साझेदार दल प्रमुख सत्ता साझेदार दलका एकजना सहमहामन्त्री, नेपाली कङ्ग्रेसका सहमहामन्त्री जीवन परिया, र विशेष गरी सत्ता अहिले सरकारले गरिरहेका काम कारवाही, यसमा सत्ता साझेदार दल नेपाली कङ्ग्रेसको दृष्टिकोण सँगै नेपाली कङ्ग्रेसको आन्तरिक राजनीतिलाई जोडेर हामीले उहाँसँग कुराकानी गर्यौं। यो सँगै आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी फेरि आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।